नेपालको साहित्य, कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनुभएको छ वरिष्ठ साहित्यकार तथा भाषाविद बालकृष्ण पोखरेल। विक्रम सम्वत 1990 साउन 25 गते मकवानपुरको चिसापानीमा जन्मनुभएका भाषाविद पोखरेलले हालको आदर्श माभि विराटनगर तथा तत्कालीन अवस्थामा जुद्ध हाई स्कूलबाट शिक्षा आरम्भ गर्नुभई इलाहाबाद, बनारस, कलकत्ता विश्वविद्यालय हुँदै त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा प्रथम श्रेणीमा प्रथम भई उत्तीर्ण हुनुभएको थियो। 2018 सालमा प्राध्यापन सेवा शुरू गर्नुभएका पोखरेलले विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा 2047 सम्म सो कार्यलाई निरन्तरता दिनुभएको थियो। 2040 सालमा वृहत नेपाली शब्दकोश सम्पादन मण्डलका निर्देशक रहनुभएका प्राज्ञ पोखरेल अहिले 300 भन्दा बढी पृष्ठको नेपाली अंग्रेजी शब्द निकाल्ने तयारीमा हुनुहुन्छ। उपन्यास, काव्य, कथा, निबन्ध, नाटक, बाल रचना, पाठ्यक्रम, समालोचना, इतिहास लगायतका विभिन्न विधामा कलम चलाइसक्नुभएका उहाँले वसन्त उपनामबाट 50 अङ्कसम्म उपन्यास लेख्नु भएको छ भने के मनुक्चो पोखरेल, रूपावासी, गढतिरे साइलो, हिमाल पाने बराल, लक्ष्मी विलास पाध्याय, इसाबापुर, वसन्त, वत्सल आदि नाममा उहाँका थुप्रै रचनाहरू प्रकाशित भएका छन्। भाषाविद पोखरेलका भाषा सम्बन्धी भाषेली जमर्कोहरू, भाषेली तरेली सुरेलीहरू, नेपाली भाषाको कथा, नेपाली भाषाको उत्पत्ति, नेपाली भाषा र साहित्य लगायत 150 भन्दा बढी पुस्तकहरू प्रकाशित भएका छन्। उहाँले 2019 सालमा महेन्द्र विद्याभूषण, 2021मा मदन पुरस्कार, 2022मा रत्नश्री पदक, शिक्षा विभागीय पुरस्कार, 2029मा लरी स्वर्ण, 2059मा जुही रत्न शिरोमणि सम्मान लगायतका 3 दर्जन भन्दा बढी राष्ट्रिय सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ। प्राज्ञ पोखरेलले 2051मा सिलसिला विराटनगरद्वारा रथ यात्रा सम्मान समेत पाउनु भएको छ। स्मरण रहोस्, उहाँ प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत हुनुहुन्छ। यस्ता ज्ञानका धनी भाषाविद तथा साहित्यकारसँग हामीले वाशिङटन डिसीबाट केही खसखस राख्ने हेतुले उहाँको निवास स्थान विराटनगरमा सम्पर्क गरेका छौ। त आउनुहोस्, उहाँलाई स्वागत गरौं।
वरिष्ठ भाषाविद तथा वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेलज्यू, यहाँलाई खसखस.com मा हार्दिक स्वागत छ।
धन्यवाद।
तपाईँ आफूलाई भाषाविद या साहित्यकार के भन्न रुचाउनुहुन्छ?
भाषाविद भनेको चाहिँ भाषा भनेको शब्द ब्रह्म हो, ब्रह्म भनेको ब्रह्माण्ड हो। आज ब्रह्माण्डको सामान्य न्युटन पनि, आइन्स्टिन पनि, ग्यालिलियो पनि घोषणा सर पनि छैनन्। शब्द ब्रह्म, त्यसकारण बालकृष्ण पोखरेलले आफूलाई भाषा शास्त्रको प्रकाण्ड ठान्नु ब्रह्मलाई जिस्क्याउनु बराबर हो। जति खोज्यो त्यो ब्रह्माण्डमा खोज्न बाँकी उति नै तारा रहे चाहिँ शब्दमा पनि भाषा विज्ञानमा पनि जति खोजी गर्यो नयाँ पक्ष खोजी हुन बाँकी त्यति नै रहन्छन्। तर साहित्य ठिक त्यसको उल्टो हुन्छ। साहित्य चाहिँ के हो भने एक प्रयोग हो, एक शिल्प हो। प्रत्येक शिल्प आफैमा पूर्ण हुन्छ। त्यो चाहे उहिलेको प्राचीन कालको चित्र होस्, चाहे अहिलेका चित्रकारको चित्र हो, आफैमा पूर्ण छन् लैनसिंह बाङ्गेल, आफैमा पूर्ण छन् अमर सिंह अमर चित्रकार, आफैमा पूर्ण छ प्रत्येक चित्रकार। त्यसकारण कला र साहित्य जो कोटा आफैमा पूर्ण छन्, त्यो कोटा आफैमा ब्रह्म हुन्। त्यसकारण कलाको साधना साधक आफैमा एउटा पूर्ण जन्तु हो। जति ठुलो कुनै ग्रह, कुनै नक्षत्र सेना हुन्छन्, कुनै ठुला हुन्छन्, कसै कसैकामा सेटेलाइट अशोका छन्, कसैमा एउटै पनि सेटेलाइट छैन, तै पनि ग्रह ग्रह हो, त्यो आफैमा पूर्ण हो। संस्था एक प्रकारको ग्रहसँग के गर्ने हुने हुनाले त्यो आफैमा पूर्ण छ, जे छ त्यो आफैमा छ, त्यो नेत्य शब्द भए पनि आफैमा छ, डारे भए पनि आफैमा छ। त्यस कारण म आफ्नो साधनामा भाषा विज्ञानको रूपमा चाहिँ म आफूलाई शिशु भन्न पनि अलिकति लाज लाग्छ, किनभने आगामी भविष्यमा आजका मै हुँ भन्ने भाषा साथीहरू पनि भूषणा ठहरिन्छन्। तर साहित्य कहिले शेक्सपियर कहिले भूषणो ठहरिँदैन, जति समय बित्छ त्यति त्यो महान हुन्छ। सम भूषणा कहिले हुँदैनन्, जति समय बित्छ त्यति झन् झन् महान हुँदै जान्छ। त्यो अन्तर छ भाषा शास्त्री साहित्यिकमा। त्यस कारण मलाई लोभ लाग्छ, सफल भए पनि असफल भए पनि साहित्य हुँ भन्न लोभ लाग्छ। के छु, कति छु, उपग्रह मेरा छन् कि छैनन्, उपग्रह शून्य छु कि अलि धेरै छ कि, त्यो अर्को प्रश्न हो। तर मलाई लोभ लाग्छ आफूलाई साहित्यिक स्रष्टा हुँ भनेर चाहिँ देखा पर्न।
हजुर, भाषाको सम्बन्धीमा यहाँले जुन योगदान गर्नुभएको छ त्यसलाई हामी पाठकहरूले त तपाईँको मूल्याङ्कन गरिहालेका छौँ, तर तपाईँले आफैले आफैलाई चाहिँ नि सानो मानेर जुन विचार राख्नुभयो तपाईँको त्यो महानता हो। तपाईँको देन भाषा नेपाली भाषाको लागि ठुलो योगदान छ। मेरो अर्को प्रश्न के छ भने, तपाईँले यो साहित्यिक जगतमा र भाषिक जगतमा तपाईँले के मनुष्यो पोखरेल, रूपावासी, गणतिरी, साइलो, हिमाल पानी, बराल, लक्ष्मी विलास उपाध्याय, ईसाबापुर, बसन्त, बत्सल आदि जस्ता छद्म नामले लेख्नुभयो, किन यतिका धेरै नामले लेख्नुभयो? यो के तपाईँको रहर थियो या बाध्यता थियो?
रहर भन्दा पनि बढी बाध्यता नै हो, किनभने उपन्यास नदेखि मेरो खस जातिको इतिहास नदेखि नै हो। अनि किनभने मेरो नाम गहन कुरामा ज्यादै गम्भीर कुरामा विषयको नाम भएको हुनाले यो वर्ष पोखरेल नामले लेखेको उपन्यास युवक युवतीहरूले मेरो नाम देख्न साथ तर्सेर किताब खाली दिन सक्छ। त्यस हुनाले अनुरोध गरे प्रकाशकले तपाईँ आफ्नो कागजको नाममा लेख्नुहोस्, त्यसो भयो भने हाम्रो तपाईँको पनि उद्देश्य पुरा हुन्छ। म मेरो उद्देश्य अरू केही छैन, युवा वर्गलाई उनीहरूको शैलीमा उनीहरूको भावुकतामा उनीहरूको भावनाका माध्यमबाट उनीहरूको सबभन्दा प्रिय जो हुन्छ युवा र युवतीको त्यो भाषामा केही सन्देश दिनु, बुढाबुढीहरूको भाषामा निबन्धमा दिइयो सबै। तर युवक र युवतीहरूलाई कथामा दिन मिलेन, तर उपन्यासमा दिँदाखेरि आफै दिन चाहेको जति दिन सकियो। उनीहरूको भाषा त अरू केही नभएर प्रेम हो, अनि त्यो प्रेमलाई कसैले अपवित्र कुरो मान्दछन्। तिनीहरूको सङ्कीर्ण दृष्टिकोण हो। त्यसरी हेर्ने हो भने मुन्डा मदन पनि त प्रेम हो नि त, युवक र युवतीको बिचको प्रेम हो। अनि प्रेमको भाषामा नबोल्ने हो भने कविता युवा युवतीहरूलाई सन्देश दिन नपाइने भयो। कति हुर्केकालाई मात्र दिने, कति अलि छिप्किएकालाई मात्र दिने, कति दाँत पुग्लेकालाई मात्र दिने, कति कालु खुइलेकालाई मात्र दिने। हाम्रा युवक र युवतीलाई पनि त के दिउँ, उनीहरूकै भाषामा, मुना मदनको भाषामा, लुगा भनौँ लैला मजनूको भाषामा दिउँ न त केही कुरो। उपन्यासमा पनि लैला मजनू हटाउन सक्छ र मुना मदन हटाउन सक्छ, किन एउटा प्रयोग पनि हुन्छ। भले मैले उनीहरूको भाषामा दिनु पर्यो, तर यति धेरै माग आयो त्यसको चाहिए बीस सालों का जो रक्षों को पाइना पचास होता उपन्यास मैंने लेते हैं मीना मदन शैली को अथवा बनू शीली फलाहार रोगियो रोगीय शैली को दस जगह केवल मेरा सामने मात्र आगे शुरू हो रही हो मेरा पूजनीय प्रातः स्मरणीय स्वदेशी सात समुद्र पालिका संस्थाहरू का समक्ष पनि आएको प्रश्न यो हो कति बुजुर्गहरूलाई मात्र सन्देश दिने हाम्रा कविला किशोर किशोरीहरूलाई पनि त केही दिनु पर्दछ यसो हेर्दाखेरि कसै कसैका अनुसार हामीहरूलाई थियो अबुझहरूको लागि तर राम्ररी बुझ्नेहरूको लागि त त्यो अपवित्र वस्तु होइन त्यो त सृष्टिको एउटा मूल आधार हो जसले गर्दा ब्रह्माजीले गरेको सृष्टि व्यर्थ भएको छैन त्यस कारण मैले त्यसलाई न त मस्तक भए तर के गर्नु किशोर किशोरीको जमातमा भरकृष्ण नागरको बाघ देख्न साथ उनीहरू आफै भनेर चर्चिएर किताब फाल्न सक्छु अनि त्यस कारण यो वसन्त राखिएको वसन्त हेर्दै पनि वसन्त महिना हो वसन्त महिनामा ब्रह्माजीको आदेश पालन गर्नको लागि फागुनमा मानिसले दिएको लगन जो रोग छ किनभने दिएको लागि पन्ध्र बिस दिनका लागिहाल्छ अनि मधुरात्रि मनाउनलाई ठिक्क वसन्तको महिनाको मधुरात्रि जति मिठो मधुरात्रिहरू कुनै नहुने हुनाले हाम्रा हिन्दूहरूले बिहेको झन्नै 80% लगन फागुनमा रोप्छन् किन यसो गर्दा उसो गर्दा एक महिना लागिहाल्छ यता यो एक महिनाको तानतुन सकिनु पनि वसन्त ऋतु पनि हाई भन्दै हेलो भन्दै आउनु र किशोर र किशोरीले वसन्त ऋतु पाउनु त्यस कारण वसन्त नाम राख्नु मैले अनि त्यसमा मेरो बालकृष्णको बा छ ब अनि मेरी पत्नी अहिले मसँग छैनन् तिनी गयौँ वैकुण्ठमा स्वर्गमा गयौँ तिनको शान्ता दुईटालाई मिलाएर वसन्त मैले बनाएको हुँ हजुर यो सबै त सबै समस्यामा यति सुन्दर संयोग त म भन्न सक्दिनँ अन्त पनि सानो चुनौती छँदैछन् त्यसैको त्यो म मेरो देश राष्ट्र सङ्घको सदस्य भइसक्दा पनि बनारसका मेरा सहपाठीले हिन्दी भाषामा मलाई भनिरहेको अरे यार अलग देश का हूँ मत बोल क्योंकि नेपाल तेरा नेपाल तो हमारा भारत का पहाड़ी हिंदुस्तान है तेरी बोली तो पहाड़ी हिंदी है यार इसलिए आओ गले लग जाओ तुम तो हमारा बाल किशुन है नंद गोपाला है तू इसलिए आओ गले लग जाओ पराई हूँ ऐसा कभी मत कहो भनेर उनीहरू भन्थे माया गर्थे तर नेपाललाई स्वतन्त्र देश नेपालको नागरिकलाई विदेशी मान्न मेरा सहपाठी जब तयार भएनन् अनि मैले नेपाली भाषाको माध्यमबाट उनीहरूले नबुझ्ने नाम राख्न सक्दिन नेवारीको शरणमा पुगे त्यसले पनि सहायता गरेन मगर भाषाको शरणमा पुगे त्यसले पनि सहायता गरेन, मिठो नाम भएन, तर थुलुङ भाषा चरणमा पर्दा थुलुङ भाषाले मलाई चेचेन कालो नुक्सु बालक बालकृष्णको कृष्ण भनेको पनि कालो हो. हुन त रसियन भाषामा रातोलाई कृष्ण भनिन्छ, क्रास्नोई. क्रास्नोई भनेको रातो, अनि राति भन्नलाई क्रास्माया, अनि स्त्रीलिङ्गमा क्रास्माया हुन्छ, पुलिङ्गमा क्रास क्रास नोई हुन्छ. अनि उनीहरू रातोलाई कृष्ण भन्छन्. हामी नेपालीहरू, हामी साउथ एसियनहरू चाहिँ कालोलाई कृष्ण भन्छौँ. अब यो जे होस्, कृष्ण हाम्रो नेपालमा चाहिँ कालो छ. के के माने थुलुङ भाषामा कालो, नोक्सियो भनेको बालक. अनि मन परेर गएर त्यो दिनदेखि बनारसमा बसुन्जेलसम्म के के नोक्सियो नै लेखिरहे. अनि नाम खाएपछि उनीहरूले भने, अरे यार, त्यो केवल नाम अलग होने से कोई भिन्न नहीं हो सकता, तू पराया पराया नहीं है, क्योंकि तेरी बोली हमारी बोली से काफी मिलती जुलती है यार. देखो तुम्हारा पाठ्य ग्रंथ तरुण तपस्वी, तरुण हमारा ही सब है, तपस्वी तू भी हमारा है. अनि उन्हें बने रसिलो वर्षाको समय दिन लम्बा दिन कर झल्केका गगन तलमा पश्चिमतिर त्यसै बेला घुम्दै विषम पथको पादको मुनि पुगे कोही एउटा कविबर बिसाउ. अनि अब भने त्यो तरुण तपसीको पहिलो श्लोकको व्याख्या गरेर मलाई पढाए. अनि सोधे के मैले हामी पढाएको थिएँ भगिवान भन्दा म लज्जित भएँ. अनि मैले 2013 सालमा नौलो पाइलो पत्रिका मार्फत झर्रो बाग सुरु गरे. मेरो साथी तारानाथले जबसम्म यसलाई सहयोग गरेन तबसम्म मैले सुरु गरेको झर्रो बागले पक्षका फैलाएर उड्न पाएको छैन. जब तारानाथ शर्माले पनि साथ दियो, अनि बल्लभमणिहरूको साथ, तारणहरू पनि सार्थक भयो, चुडामणि रेग्मीको साथ पनि सार्थक भयो. चुडामणि रेग्मी झर्रो नेपाली घर, उनको सहयोग पनि, कोसाज रेग्मीको सहयोग पनि, बल्लभमणि जालको सहयोग पनि सार्थक भयो. तारणा शर्मा नाम गरेको सारथी मैले पाएपछि म झर्रो बागको कृष्ण कृष्ण भगवान भनेर घमण्ड नगरौँ. तर झर्रो बाग नाम गरेको गीताको अनुसन्धान कर्ता
झर्रो बागको बारेमा हामी पछि कुरा गर्छौ. अब अहिलेलाई हाम्रो मेरो प्रश्न के छ भने, 2007 सालमा लेख्नु भएर 2009 सालमा प्रकाशित गर्नुभएको मगर भाषाको कानुङ लाम हाम्रो बाटो कविता संग्रहको लागि, हजुर, कानुङ लाम
हाम्रो बाटो,
हाम्रो बाटो
मगर भाषा,
मगर भाषाको यो पुस्तकको लागि तपाईँले 2009 सालमा प्रकाशित गर्नुभएको, 2066 सालमा आएर पुरस्कृत हुनुभयो, कस्तो लाग्यो? यतिका अवधिपछि आएपछि सम्मानित हुनुभएको.
मैले जीवनमा पाएका सबै पुरस्कार भन्दा ठुला ठुला राशिका पुरस्कार भन्दा लाख गुणा ठुलो पुरस्कार यो मैले मगर बन्धुहरूबाट पाएको पुरस्कारलाई मानेको छु. यति ढिलो पाए पनि, ढिलो भए पनि त्यो छोरो हो जस्तो लाग्छ. ढिलो पाए पनि थोरै राशि रकम रकमको एक दुई तिन चारको गणना सँग सम्बन्धित कुरो होइन, पुरस्कार भएको यो ठुलो जस हो, यत्रो ठुलो जसको लागि योग्य व्यक्ति म हुँ जस्तो त लाग्दैन थियो। राले नाटक मगर पहाचे वत्सलमनोनि कला तो रश्मि मा वार्तै इष्टमनोनिस भनेर एकजना नेवार अर्जा प्रसाद प्रधानले म सानो बालक सँगै उनले मगर भाषामा लेखिसकेका थिए। ती जति महान आफू छु जस्तो लाग्दैन, तैपनि के गरे के जादु चुना त्यो मन्त्र गरे मगरहरूको मन जिते, अनि जुन मेरोमा तामाङ रामले पुरस्कार पायो म धेरै आफूलाई धन्य ठान्दछु। नेपालका सम्पूर्ण भाषाहरूको कदर हुनु पर्दछ, प्रत्येक नेपाली त्यो जसले मातृभाषाका अतिरिक्त घटीमा दुई नेपाली भाषा जानेको हुनुपर्छ, घटीमा दुई अन्तर्राष्ट्रिय भाषा अलगै हो, तर नेपालीले मातृभाषाका अतिरिक्त घटीमा दुई भाषा जानेको छैन भने त्यो नेपालीलाई म नेपालको आदर्श छोरो मान्नु तयार छैन।
मातृभाषा बाहेक दुई भाषा भन्नाले एउटा के राष्ट्रिय भाषा र एउटा अन्तर्राष्ट्रिय भाषा हो?
होइन, अन्तर्राष्ट्रिय भाषा त गरिसके विश्वका जानुहोस् गरिसके विश्वका जानुहोस्। म कहिले काहीँ जाड गर्दछु, प्रकाशले राजन जस्ता बहुभाषा विदहरूको उनी नेपालका आफ्नो मातृभाषा नेपाली, म फेरि राष्ट्रभाषा नेपालीलाई कसैको मातृभाषा मान्दिनँ, यो नेपाली मात्रको मातृभाषा हो। खस कुरा नेपाली र राष्ट्रभाषा नेपालीमा म ठुलो अन्तर देख्छु आज भोलि। खस कुरा नेपाली त्यो जसले यो तपाईँ कहाँ जानु भएको आया छ कि छैन, जा छ कि छैन, भाग छ कि छैन, यो हो खस कुरा नेपाली। तर भएको छ कि छैन यो राष्ट्रभाषा नेपाली हो। 1000 वर्षदेखि 4,36 वर्णका नेपाली संस्थाहरूले लेखेको लेख्य परम्परामा आधारित नेपाली लेख्यलाई पनि उच्चारण गर्ने चलन छ, त्यसको पनि आफ्नो अनुशासन हुन्छ, बोल्ने उच्चारण गर्ने भाषण गर्ने। हाम्रा चलचित्रहरू किन त्यति लोकप्रिय नभएका, किनभने हामीले स्थलीकरण गरेका छैनौँ उच्चारणको। उर्दूको किन त्यति लोकप्रिय भएका, उर्दूमा उच्चारणको स्थलीकरण भएको छ, अङ्ग्रेजीमा उच्चारणको स्थलीकरण भएको छ, कथ्यको पनि लेख्यको पनि त्यसको उच्चारणगत स्थलीकरण बडै सुन्दर ढङ्गबाट भएको छ। तर नेपालीले कथ्य र लेख्यमा त्यो अन्तर छ त्यो बुझेको छैन। खस कुरा नेपाली के हो, राष्ट्रभाषा नेपाली केही होइन, शुद्धिकरणले पनि जन्माएको हो, यो काजीमान कन्दङबाले पनि जन्माएको हो राष्ट्रभाषा नेपाली। राष्ट्रभाषा नेपाली इमाम सिंह चेम्जोङको पनि हो, लैन सिंह बाङदेवको पनि हो, केदारमान दीक्षितको पनि हो। मातृभाषा कसैको हुनै सक्दैन राष्ट्रभाषा नेपाली, त्यो राष्ट्रभाषा नेपाली कथ्य परम्परामा आधारित नभएर लेख्य परम्परामा आधारित हुन्छ, त्यसको उच्चारण पनि स्कुल कलेज विश्वविद्यालयले ठाउँमा भेला भएर निर्धारण गर्दछन्। घरमा बच्चाले निर्धारण गरेको चाहिँ त्यो अर्को भाषा हो, त्यो खस कुरा हो, त्यो राष्ट्रभाषा नेपाली होइन। डोटीमा अलग छ, बैतडीमा अलग छ, जुम्लामा अलग छ, हुम्रामा अलग छ, बोर्लने होइन त अब भनेर बसमा चढे कि एक यात्रीले काठमाडौँमा ओर्लेन भेन तब ओर्लेन भेन तब भनेर सोधी आफ्नो सहयात्रीलाई ओर्ले पनि भएन त अब भनेको खस कुरा के हो। राष्ट्रभाषा र नेपाली र खस कुरा नेपालीलाई एकै कुराले रोक्नेहरूसँग म छम्मै सहमत छैन। तिनीहरूसँग मैले झगडा गर्न बाँकी नै छ, खै भगवान्ले दिन्छन् कि त्यो दिँदैनन्, पशु पुग्न दिनु पर्छ त।
यो भाषा सम्बन्धी तपाईँको निर्देशन र विचारहरू हाम्रो लागि धेरै महत्वपूर्ण छ, हामी धेरैले सुन्नु पनि पर्छ र तपाईँका विचारलाई
हामी यो अङ्ग्रेजी भाषाबाट पाएको बात हो। अङ्ग्रेजी भाषाको ज्ञान मलाई नभएको भए म यो दिव्य प्रकाशबाट टाढा हुने थियो, वञ्चित हुने थिएँ।
तर एकछिन यहाँ तपाईँले यहाँले भन्नुभयो नि हजुर, एउटा यो नेपाली भाषामा कथ्य र लेखेमा फरक छ भन्ने कुरा भन्छ, यो नेपालीमा समानता राख्न त निकै अगाडिदेखिको प्रयास भइरहेको छ, तर पनि यो प्रयास सफल नहुनको कारण के हो त?
त्यो कारण के हो भने कथ्यका पनि दुई जात हुन्छन्। एक कथ्य हाम्रो विभिन्न क्षेत्रीय कथ्य, अर्को कक्ष हाम्रो राष्ट्रिय कक्ष, अनि लेख्य पनि दुई प्रकारका हुन्छन्, एउटा क्षेत्रीय लेख्य र अर्को राष्ट्रिय लेख्य। यो दुई प्रकारका उसमा जुन क्षेत्रीय लेख्य हुन् कि जनजातिका लेख्य हुन्, नेवारीकै लिउँ, जस्तो काठमाडौँमा बोलिन्छ भाग्नमा बोलिन्न, कस्तो भाग्नमा बोलिन्छ त्यसै दोलखामा बोलिँदैन, जस्तो दोलखामा बोलिन्छ त्यस्तै टिस्टुङ पालुङमा बोलिन्न, अनि गाउँ पछि अलग हुँदै हुँदै जाने कथ्यको प्रत्येक भेटको माले माया पाउनु पर्छ। तर सबै नेवारलाई एक सत्रमा बाँध्ने स्तरीय नेवार आएको अलग लेखाजोखा हुनुपर्छ, त्यसलाई बडो प्रेमपूर्वक त्यो भागाउनेले पनि त्यही सिर मान्नु पर्दछ, त्यसैलाई रोज्नु पर्दछ। थुप्रै भाषिका मध्ये एकको विकास भइसकेको हुन्छ, त्यो बिहे अठुलो इत्यादि नाता बोताले गर्दा सुटुक्क तालमा पाइकन एउटा साझे स्वरूपले विकास गरेको हुन्छ, त्यो साझे स्वरूप हो सम्पूर्ण नेवारहरूको धर्म। तर दोलखाली भाषा सम्पूर्ण नेवारहरूको नभएर दोलखाका नेवारको मात्रै हो, अनि काठमाडौँको उपभेद सम्पूर्ण नेवारको नभएर काठमाडौँका निवासीको मात्र हो। तिनीहरू छुट्टा आफ्नै दाजुभाइका बिचमा राखुन्, त्यसलाई परिचयमा पनि कहिले काहीँ उपन्यास लेखुन्, कथा लेखुन्।
अब मैले यसैमा या नेपाली कथ्य र लेखेमा फरक छ जुन भन्नु भने, नेपालमा विविध जात जाति र संस्कृतिको देश हो नेपाल। अब यहाँले नै भन्नुभयो भक्तपुरको नेवार नेवार भाइ र काठमाडौँको नेवार भाइ मिल्दैन, यस्तो विविधता भएको देशमा एकरूपता भाषिक एकरूपता कायम हुन सम्भव होला?
अनि संसारमा विश्वभरिका सबै भाषा भाषीहरूको देश भाषा तपाईँ बोलेको हुनुहुन्छ, विश्वका जति पनि भाषा छन् मातृभाषाका रूपमा घर घरमा बोल्ने देशको नाम हो संयुक्त राष्ट्र अमेरिका। जब त्यसले आफ्नो साझे माध्यमको विकास गरेको छ, त्यसले आफ्नो लेख्य कोष स्थिरीकरणमा लेबर लाई एनएपीओ आर बनाएको छ कलर लाई त्यसरी नै लेबर लाई मात्र होइन अरू शब्दलाई पनि अलिकति कति कति एकदम भाँड भैलो गरेको छैन त्यसले क्रान्ति गरेको छैन त्यसले संक्रान्ति गरेको छ संक्रान्ति भनेको सृष्टिको धर्म हो सूर्यले पनि वर्षमा 12 संक्रान्ति गर्छ तर एउटै पनि क्रान्ति गर्दैन त्यसले क्रान्ति हरेक क्रान्तिमा भ्रान्ति हुन्छ त्यो एकदमै आँधी बेरी हुन्छ हिजो आज जापानलाई कहाँ कहाँ रहिरहेको सुनामी जस्तो हड्याङ्ग्र गुडुङ हड्याङ्ग्र हुडुङ हुन्छ त्यस कारण क्रान्ति नगरौँ संक्रान्ति गरौँ संक्रान्तिको आवश्यकता अनुसार गरौँ त्यो बन्दकाभावी नगरौँ उनीहरूले आफ्नो राष्ट्रिय झन्डा को इज्जतको लागि अमेरिका कुनै एक जातिको देश होइन ब्रिटेन ब्रिटिसहरूको देश हो ब्रिटिस भन्नाले वेल्स स्कट आइरिस इङ्ग्लिस चारखरि प्रमुख जातिको देश हो त्यसै गरी अरू देशहरू जति नै भारत नेपालमा जति फुर्ती लडाए पनि हद्द होला 100 वर्ष चर्चाको आधारमा तर हजार भाषा भन्दा बढी मातृभाषा छ तपाईँले अहिले बोलिरहेको ठाउँ देशमा नेपाली पनि छ नेपालका जम्मै भाषा छन् त्यहाँ तर तैपनि उनीहरूको झन्डा छ उनीहरूको एउटा उनीहरूले माया गरेर हुर्काएको राष्ट्र भाषा छ त्यो सबैको हो त्यो त्यहाँका अङ्ग्रेजको मात्र होइन त्यहाँ त्यहाँका युरोपियनको मात्र होइन त्यहाँका हप्सीले पसिना बगाएका छन् अमेरिकाको अमेरिकन इङ्ग्लिसको विकासको लागि त्यहाँका रेड इन्डियनको पनि ठुलो हात छ त्यहाँका इन्काहरूको पनि त्यहाँका माया सभ्यताका सन्ततिको पनि ठुलो हात छ त्यो अमेरिकन भाषा राष्ट्रभाषाको विकास गर्नमा त्यस कारण त्यो अङ्ग्रेजको मात्र कसैले भन्छ भने प्रत्येक अमेरिकनले चित्त दुखाउँछ त्यस कारण हामी अमेरिकाबाट पनि शिक्षा लिनुपर्छ ब्रिटेनबाट पनि शिक्षा लिनुपर्छ आफ्नो देशको यो साझे भाषा बहुभाषिक र बहुधार्मिक एउटा देश मात्र छैन आज आएर त्यो 21 शताब्दीमा त अब अब त अरबतिर पनि यो बहुधार्मिकता र बहुभाषिकताको आँधी र हुङ्गरीले छुन्छ कि जसो देखिन थालेको छ सुडानमा दक्षिण सुडानको जन्म जुन भयो त्यो चाहिँ झन्मै झन्मै अफ्रिका पनि अब बहुधार्मिकता बहुभाषिकताको बाटोतिर जाँदैछ हाम्रो नेपाल आजभन्दा हजारौँ वर्ष अगाडि गएको थियो हामी त्यहाँ अग्रणी नेता रहेछौँ हामीले त गौरव मान्नुपर्छ यस कुरामा बहुभाषिकता र बहुधर्म धार्मिकताले राष्ट्रिय झन्डालाई कति पनि बाधा दिँदैन झन् बल दिन्छ त्यो त सिमेन्ट हो बलियो तुल्याउने
नेपाली भाषामा विदेशी खास विशेष गरेर हिन्दी भाषाबाट चाहिँ जुन आक्रमित भएर विरूपता कुरूपता आइरहेको छ उदाहरणको लागि लेख्नेहरूले के भन्ने ओठ नभनेर ओठ लेख्न थालेका छन् हिन्दीको होठ र नेपालीको ओठलाई जोडेर ओठ लेख्छन् यस्तो यस्तो विकृति आएको चिजलाई कसरी हेर्नुभएको छ तपाईँको प्रतिक्रिया कस्तो छ
अब यो खुला सिमानाले गर्दा यसो खुला सिमानाले गर्दा आज भोलि यो खुला सिमानाबाट गलत फाइदा नवागन्तुकहरूले जसले अनुभव फोरम खोलेर पहिलेका हाम्रा बिहारी भाषी जो हामीसँग मिलिजुली बसेका थिए, हामीले तिनलाई गाउँ शहरदेखि लिएर राष्ट्रिय संसदमा समेत स्थान दिएका थियौँ। अब नयाँ आउने खुला सिमानाबाट फाइदा उठाएर नयाँ आउनेहरूले हुल्लडबाजहरूले यी सबै भला पनि हाम्रा छिमेकी मधेसीहरूलाई कुर्सी भए उनीहरूको कुर्सी खोसेर बस्न थाले आजभोलि। त्यसले गर्दा उनीहरू दुखी छन्, हाम्रा सक्कलीहरू दुखी छन्, तर हामी र ती सक्कली मधेसीहरू मिल्यौँ भने कति नक्कलीहरू पनि निराश हुनेछन्। अनि यसरी भाषामा आउने विकृतिले एउटा व्यक्तिलाई एउटा पत्रिकालाई बिगार्ला, पत्रिकाको पनि एक अङ्कलाई बिगार्ला, एक अङ्कको पनि एउटा कलमलाई बिगार्ला, एउटा स्तम्भलाई बिगार्ला, सिङ्गो नेपाललाई त्यसले बिगार्नु सकेन, एउटा स्टेसनलाई बिगार्ला अथवा एउटा टेलिभिजनलाई बिगार्ला, त्यो पनि एक दिन बिगार्ला, सबै दिन बिगार्न सक्दैन। सबै जिब्रो बानी नपरेका नेपालसँग नरपिएका पुरा शुद्ध नेपाली बनि नसकेकाहरूको उच्चारण हो। कोही कोही त पहाडी मुल्काहरूले पनि छ महिना दिल्ली बसेर फर्किँदा छे नैना दिल्ली बस्ने 600 रुपियाँ कमाए र 6 हप्ताको छुट्टी लिएर आएको छु भन्न थाल्छन्। जब हाम्रै आफ्नै पनि गएर त्यसरी त्यस्तो हुन्छन् भने उताबाट आउने त्यस्तो भएकोमा यसले केही गर्न सक्दैनौँ। सागरमा विभिन्न नदीले लिएर आएका जति फोहोर गएर मिसिए पनि आजसम्म सागरलाई प्रदूषणको शिकार बनाउन सकेका छैनन्, प्रदूषणको शिकार बनाउन सकेका छैनन्। भविष्यमा सबै सागर प्रदूषित भएछ भने कुरो अर्कै हो, 20 किलोमिटरसम्म प्रदूषण होला, तर त्यसपछि त आदर्श सागर आइहाल्छ। त्यही देशको सिमानामा पनि त्यही हो, अलिकति सिमानामा तिर प्रदूषण होला, महासागरबाट शिक्षा लिउँ हामी। नदीले बगाएर लगेको फोहोर मैलाको सीमा कहाँसम्म पुग्छ, ठिक त्यही हो, तर खुला सिमानालाई हटाइदिएदेखि राम्रो हुन्थ्यो, खुला सिमाना नराखेदेखि राम्रो हुन्थ्यो। तर कुनै किन हाम्रा जङ्गबहादुरदेखि आजसम्मकाले कानमा तेल हालेर बसेका छन्, त्यो तेल कहिले पनि निकाल्दैनन्, झुक्दैनन्, के हो के हो केही पनि बुझिएन, के गरेको यो कोट पर्वदेखि आजसम्म त्यो भइरहेको छ। कोट पर्व भन्दा पहिले त्यसो थिएन, दिव्य प्रदेश हामीले पढ्यौँ भने त्यहाँनिर भनिएको थियो प्रदेश नदिनु, हाम्रा आफ्ना ज्ञापुहरूले बनाएको लुगा किनेर लगाउँ, उताबाट आयात नगरौँ भनेर कस्तो सुन्दर शैलीमा तिनले भनेका छन् दिव्य प्रदेशमा। हामीले दिव्य प्रदेशलाई लगौँटी बनाएर हाल्नको लागि, नेपाली राष्ट्रियतालाई नै ध्वस्त पार्नको लागि भनिन्छ गोर्खाले जित्यो नेपाल हार्यो, कहाँ नेपाल हार्यो र नेपाल हारेको भनेपछि देशको नाम गोर्खा हुने थियो, नेपालले जित्यो पृथ्वीनारायणको नेतृत्वमा, गोर्खाले जितेन नेपालले जित्यो, पशुपतिनाथले जित्यो, कुमारी को जात्राले जित्यो, इन्द्र जात्राले जित्यो, नेपाल हारेको छैन। नेपाल भनेको लिच्छविकालदेखि मात्र होइन, त्यसभन्दा पहिले किराँतकालदेखि अरू भन्छन् किर्तिपुरमा भन्छु किरातीपुर हो त्यो, किर्तिपुर होइन। अनि त किपुला भन्छन् नेवारहरू किर्तिपुरलाई, किपुल भन् कि त्यहाँको मानिसहरू किरातपुर नै हो, किर्तिबाट किपुल आउँदैन, किर्तिको कि हराउँदैन नेवारी भाषामा। किर्तिपुर हुने थियो यदि किर्तिपुर भएको भए, त्यो किरातीपुर हो, त्यसो भए किपुल किरात राजाको राजधानी त्यहाँ रहेछ। अनि त किर्तिपुरे बासु पासा किराती जस्तै झोकी झन् थिए भनौँ, मरिसके बिचरा जङ्गी थिए। किर्तिपुरका भएका हुनाले केदारमा देखित पनि एकदम कविता वाचन गर्दाखेरि किराँतहरूले चाहिँ बहादुरीका साथमा कविता वाचन गर्दथे, जगेर बोल्दैनथे। किर्तिपुरको सभ्यता संस्कार किराँतीहरू माझ किराँतकोसँग मिल्दछ। प्रत्येक किर्तिपुरेहरू असत्य कुरो मुखबाट कहिले पनि निकाल्दैन, पैसा को लोभमा पनि त्यसले झुटो कुरो स्वीकार गर्दैन। साँचो होगा त होगा, नहोगा त मकै काग होगा। किर्तिपुर भनेको किराँतीपुर हो मेरा मतमा।
हजुर, अब यहाँ हजुर यहाँलाई अब दुईटा प्रश्न छ। अस्ट्रिया भिएना का चाहिँ अलका छुडालको दुईटा प्रश्न छ तपाईँको लागि। उहाँको दुईटा प्रश्नमा एउटा प्रश्न चाहिँ नेपाली भाषामा लिङ्ग अनुसारको क्रियाको ठिक प्रयोग गरिएको पाइँदैन, जसले गर्दा नेपाली भाषा सिक्ने विदेशीहरू अलमलमा पर्ने या गलत तरिकाले सिक्ने भएको छ। यसको बारेमा तपाईँको सल्लाह सुझाव प्रतिक्रिया कस्तो छ? यो पहिलो प्रश्न हो।
जुन कविहरू धेरै कतै लेखक भन्दा बढी कविहरू नेपालमा धेर जसो हाम्रो भोट बर्मेली मूलका मातृभाषा बोल्नेहरू सफल कवि देखिन्छन्, जस्तो भूमि शेरचन, जस्तो केदार मान बेचित नै भनौँ, सिद्धिचरण नै भनौँ। संसार भन्दाखेरि भोट बर्मेली कविहरू मूलका कविहरू त्यसको रगतलाई भोट बर्मेली भनिन्छ, तिनीहरूको भाषामा लिङ्ग भेद क्रियापदमा नभएको हुनाले त्यस्तो त्यो तिनीहरूले लेखेका कवितामा पहिले त्यसरी प्रवेश गर्यो। अब छोरी पनि आयो, छोरो पनि आयो, दिदी पनि गयो, दाजु पनि गयो, यो भएको हो। अब यसलाई हामीले घृणा नगरौँ, जब हात जोडौँ। राष्ट्रभाषा नेपाली, यो खस कुरा नेपाली होइन। त्यसमा यदि ठुला ठुला कविले लेखेका छन् भने त्यसलाई नमेटौँ, अझ हाम्रो केही लाग्दैन, नमेटौँ। अब
त्यसो भए यसलाई स्वाभाविक रूपमै ग्रहण गर्नु पर्यो भन्ने तपाईँको सल्लाह
हो। भरिसके अनुरोध गरौँ, पारसमणि प्रधान जस्ता समेत निर्वार हुँदा हुँदै पनि भेटघाट गर्नुपर्छ है भनेर स्वीकार गरेको नियम उनीको, उनको पनि त मातृभाषा त नेवारी हो, पारसमणि प्रधानको पनि, त्यसलाई हत्या नगरौँ भन्नुहुन्छ। अब त त्यो स्टाइल सफल सफल कविहरू भूपी चेतनहरू ज्यादै प्रख्यात भएको हुनाले जसको मातृभाषा खस कुरा छ, तिनीहरूले पनि त्यही सिकेर अब लिङ्गभेद हटाउँदैछन्, लिङ्गभेद हटाउनु त गहना जस्तो भएको छ आज भोलि, ठिक हटाउँछन् भने हटाउँ तर नहटाउनेलाई पनि घृणा नगरौँ। तर राष्ट्रभाषा नेपालीले पनि लिङ्गभेद गर्छ गर्दैछ, तर म अस्पष्टमा चाहिँ सिङ्गलमा पनि प्लुरलमा पनि भेद छैन। म पनि गएँ, हामी पनि गयौँ, जस्तो म गएको थिएँ भन्न थाले कक्ष नेपालीमै पनि त्यसको प्रभाव, साहित्यको प्रभाव, अब खसकुरा नेपाली जो घरमा बोलिन्छ त्यसमा पनि म गएको थिएँ भन्न थालिसके। फर्स्ट पर्सनमा चाहिँ सेकेन्ड पर्सनमा पनि त्यो फर्स्ट पर्सनले प्रभाव पार्ला, थर्ड पर्सनमा पनि प्रभाव पार्ला, पछि गएर के अरे भने जो अलि बढी मार्मिक छ त्यसले त केही परामर्श गर्छ गर्छ राष्ट्रभाषा नेपालीमा है, तर खस कुरा नेपालीमा चाहिँ त्यो प्रभाव नपर्ला भन्न सकिन्न, कम प्रतिशतमा पर्दछ। भाषण गर्दा कति कति अल्प शिक्षित नेताहरूको भाषणमा खस कुरा नेपालीको गन्ध आउँछ, राष्ट्रभाषा नेपालीमा भाषण गर्नेहरू पनि छन् म सुन्छु कहिले कहीँ खुसी लाग्छ, तर खस कुरा नेपालीमा बोल्नेहरूको संख्या अलिक बढी छ। त्यो मलाई त्यहाँ पनि रिसोर्स छैन, जब के गर्ने त तिनीहरूलाई तालिम नै दिएको छैन, अङ्ग्रेजीको दुनियाँमा दिएको जस्तो अङ्ग्रेजीलाई लौरो बनाएर टेकेर अगाडि नहिँड्ने हो भने कहाँ सम्भव छ। त्यसै हुनाले मैले अहिले नेपाली अङ्ग्रेजी शब्दकोश अब छापिनलाई एक वर्ष बाँकी छ, ठुलो छ, मैले 45-46 वर्ष तपस्या गरेर पुरा गरेको हुँ, एक एक पक्ष अङ्ग्रेजीलाई हाम्रो स्वर बत्ती भन्ने हो कि टर्च लाइट भन्ने हो त्यो मानेर मैले त्यो लेखेको हुँ। अङ्ग्रेजीले देखाएको भाषामा हामी हिँड्न सक्यौँ भने हाम्रो भाषाको स्तरीकरण हुन्छ अनि सीमाङ्कन कोरिन्छ, कुन खस कुरा नेपाली कुन राष्ट्रभाषा नेपाली, त्यस त्यो दुवैको कथ्य भेद र लेख्य भेदको जब स्तरीकरण हुन्छ अनि हाम्रा चलचित्र पनि मनमोहक हुन थाल्छन्। हामीले अङ्ग्रेजबाट सिक्न धेरै कुरा बाँकी छ।
निबन्धको नयाँ विधा रूबन्धको प्रयोग गर्नुभएको थियो, त्यसमा दुई तिनवटा लेख कृतिहरू तपाईँले लेख्नुभयो, यो रूबन्धको प्रयोग कहाँ पुग्यो, रोक्यो, जारी छ, के छ?
निबन्ध यसलाई एक किसिमको यसो भनौँ हामी मोनोलग जुन भन्छन् नि अङ्ग्रेजहरू मोनोलग,
हजुर
मोनोलग झन्डैझन् केही त्यही हो, अलिकति इमोसनल र सेन्टिमेन्टल हुन्छ। मोनोलग चाहिँ सब्जेक्टिभ अब्जेक्टिभ पनि हुन्छ, तर यो रुबन्ध चाहिँ सब्जेक्टिभ मात्रै हुन्छ, सब्जेक्टिभमा पनि सेन्टिमेन्टल मात्रै हुन्छ, अन्तर त्यति हो मोनोलग र रुबन्धमा। रुबन्ध चाहिँ जस्तो नियात्रा र यात्रामा क्यागलगलाई नियात्रा भने हुन्थ्यो अघि, क्यागलग त्यो अब्जेक्टिभ पनि हुन्छ, तर नियात्रा चाहिँ सब्जेक्टिभ मात्रै हुन्छ। त्यति हो क्यागलग र नियात्रालाई कसै कसैले नबुझेर समानार्थी रूपमा निजै छन् तर बिचराहरूले त्यसो गरेको क्षम्य छ किनभने थाहा छैन परिभाषा थाहा छैन च्यादर लग र नियाका पनि च्यादर लगको एउटा प्रकार हो तर सब्जेक्टिभ प्रकार सब्जेक्टिभमा पनि इमोसनल सब्जेक्टिभ प्रकार ठिक त्यसै गरी यो हाम्रो रुबन्ध पनि मोनोलग हो तर सब्जेक्टिभ अब्जेक्टिभ होइन सब्जेक्टिभ हो अनि त्यसमा पनि सेन्टिमेन्टल हो त्यति.
अब हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ. अन्त्यमा जाँदा जाँदा खसखस डट कमका श्रोता तथा पाठकलाई तपाईँले सन्देशको रूपमा केही भन्नु पर्दाखेरि के भन्नुहुन्छ?
म के भन्छु भने मेरो सन्देश एउटै छ, हामी नेपाली हौ भन्ने नेपालका अनुहारहरूलाई अब टाढा पुगेपछि अलिकति गर्मी ठाउँमा गयौँ भने अलिकति काला बनाउँदा अलिक जाडो ठाउँमा गयौँ भने झन् गोरा बनाउँदा अनुहारमा आउने त्यो वातावरणीय परिवर्तनलाई पनि रोक्न सकिँदैन. कहिले कहीँ रक्त मिश्रण पनि होला तर यदि भएछ भने हामी चाहिँ साटा साट गर्दा जसरी औँठी साट्छौँ यसले उसलाई उसले यसलाई लगन गाँठोका दिन त्यसो गरी उसको भाषा मात्र दिने होइन आफ्नो भाषा पनि आफ्नो जीवन साथी अथवा जीवन सङ्गीलाई सिकाउने आफ्नो राष्ट्रभाषा पनि सिकाउने आफ्नो मातृभाषा पनि सिकाउने अनि त्यो सिक्ने चाहँदैन भने त्यो के जीवन सङ्गिने धेरै नजानु हो कि 100-200 शब्द वाक्य जाने पनि ठुलो प्राप्ति मान्नुपर्छ हामीले. उसलाई उसमा डुबेर हराउने होइन, कहिले काहीँ नेपाल आउँदाखेरि नेपाली नबुझेर लाटो नेपा जस्तै जुल्ल पर हेर्ने नेपालका छोराछोरी आउन थालेका छन् नेपाल, नेपाली बुझ्दै नबुझ्ने त्यस्तो चाहिँ नहोस्. संसारका धेरै भाषा हामी सिकौँ, संसारका धेरैसँग बिहेबारी गर्नु छ भने गरौँ, नगरौँ होइन, इच्छा छ भने गरौँ, जोसँग गरे पनि केही फरक पर्दैन. तर जो हाम्रो जीवन साथी या जीवन सङ्गीनै बन्दछ त्यसले हाम्रो पनि केही धर्मबारे सिक्नु पर्दछ, यस्तो छ है, केही संस्कृति सिक्नु पर्छ. हाम्रो बारे केही पनि रुचि नभएको व्यक्तिसँग खालि यौन सम्पर्कलाई दाम्पत्य जीवन मानेर बिहे नगरौँ, जति नै पैसा पुरस्कारमा पाइए पनि त्यो कुकर्म नगरौँ. मेरो सन्देश यति नै छ.
अवस्था भाषाविद तथा साहित्यकार बालकृष्ण पोखरेलज्यू, यहाँको सुस्वास्थ्यको कामना गर्दै नेपाली साहित्य र नेपाली भाषाले तपाईँको कलम सदा पाइरहोस् भन्ने कामना गर्दै तपाईँले प्रदान गर्नुभएको अमूल्य विचार तथा समयको लागि आभारी हुँदै धन्यवाद भन्दै बिदा माग्न चाहन्छु. नमस्कार.
नमस्कार. हर्षित मुद्रामा बिदा हुन्छु. नमस्कार.